सरकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, हाम्रो संविधान र त्यस अन्तर्गत बनेका कानूनले देशका सबै नागरिक समान हुने र कसैमाथि विभेद गर्न नपाइने प्रष्ट रूपमा उल्लेख गरेको छ। तर पनि समाजमा विभिन्न विभेदका घटनाहरू सुनिने गरेका छन्। हाम्रो कानूनले यस्तो विभेद गर्नेलाई दण्ड सजाय हुने कुरा पनि प्रष्ट रूपमा उल्लेख गरेको छ। त्यसमध्ये समाजमा विभेद खेपिरहेको एउटा दलित समुदाय पनि हो। कानूनले जाति विभेद अन्त्य गरे पनि दलित समुदायले किन यस्तो समस्या झेलिरहनु परेको छ? दलित समुदायको उत्थानका लागि क्रियाशील संस्था र अभियन्ताहरूको भूमिका प्रभावकारी हुन सकेको छ या छैन? के भइदियो भने हाम्रो समाज विभेद मुक्त हुन सक्छ? आज हामी यही विषयमा कुराकानी गर्दैछौ। यसको लागि हामीसँग हुनुहुन्छ संविधान सभा सदस्य एवं राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष सामाजिक अभियन्ता विनोद पहाडी। पहाडी सर, स्वागत छ कार्यक्रममा। मैले पृष्ठभूमिमा पनि धेरै कुराहरू भने, खास गरेर हाम्रो नियम कानून र संविधानले पनि समाजमा कसै वर्गलाई, समुदायलाई अथवा क्षेत्रको आधारमा विभेद गर्न नपाइने भन्ने कुरा स्पष्ट रूपमा लेखेको छ। सबै नागरिकको अधिकार समान हुने भन्ने कुरा उल्लेख गरिएको छ। तर पनि हामी समाजमा यदा कदा विभेदका घटनाहरू सुन्ने गरेका छौं। त्यसमाथि पनि दलित समुदायको कुराहरू पटक पटक उठ्ने गरेका छन्। यहाँ लामो समयसम्म दलितको अभियानमा अथवा यो समुदायलाई अगाडि बढ़ाउनु पर्छ, यसका विभेद अन्त्य हुनुपर्छ भनेर यहाँ लागिराख्नु भएको व्यक्ति, पछिल्लो समय संविधान सभाले संविधान बनायो, त्यसपछिको अवस्था के पाउनु भएको छ? यहाँ आफै पनि संविधान सभा सदस्य हुनुहुन्थ्यो।
प्रापूर्व कालदेखि हाम्रो समाजमा जुन प्रकारको जाति विभेद कायम छ, यो मानवीय हिसाबले अत्यन्त गम्भीर, कानून हिसाबले गम्भीर अपराध र सामाजिक हिसाबले, धार्मिक हिसाबले महापापकै रूपमा यो जाति विभेदलाई हामीले चाहिँ लिएका छौँ। जसले विभेद गर्छ उसले चाहिँ महापाप गर्यो भन्ने अर्थमा बुझ्नुपर्छ भन्ने हाम्रो बुझाइ छ। तर हाम्रो समाज हिजो पनि र आज पनि धर्मशास्त्रका आधारमा चल्ने भएका कारणले जाति विभेदलाई धर्मशास्त्रसँग जोडेर हेर्ने गरिएको त्यो कुसंस्कार आज पनि विदित छ। हामीले नेपाली समाजमा विद्यमान जाति विभेद अन्त्यका लागि धेरै लामो समयदेखि सङ्घर्ष गरेका छौँ। 2007 सालको क्रान्ति, 2015 सालको क्रान्ति, त्यस सँगसँगै 10 वर्षको जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, दलित आन्दोलन, यी सबै आन्दोलनहरूले नेपालमा विद्यमान जाति विभेदलाई अन्त्य गर्नका लागि कानूनको माग गरे र हामीले पहिलो संविधान सभामा जाति भेदभाव, छुवाछुत, कसुर र सजाय ऐन बनायौँ र संविधान सभाले जारी गरेको संविधानले सबै प्रकारका विभेदहरूलाई अन्त्य गर्दै भनेर जाति विभेदलाई कानूनको प्रस्तावनामै, हाम्रो संविधानको प्रस्तावनामै अन्त्यको परिकल्पना गरियो, घोषणा गरियो। तर कानुनी रूपमा घोषणा गरिए पनि समाजमा जाति विभेद व्याप्त छ। त्यसको अन्त्यका लागि राज्यका निकायहरूले ठोस प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न सकिरहेका छैनन्। दलित समुदाय आजका दिनमा पनि हामीले रेडियो नेपालबाट यो सवालमा छलफल गरिरहँदा पनि देशभरि ठाउँ ठाउँमा दलित समुदायहरू प्रताडित भएका छन्, पीडित भएका छन्, न्यायालयको ढोका धाइरहेका छन्, न्याय प्राप्त गर्न सकिरहेका छैनन्। यस्तो दुःखद विडम्बना अहिले पनि 21औं शताब्दीमा साइबरको युगमा पनि नेपाली समाजले भोग्न परिरहेको छ। यो पीडा अन्त्यका लागि फेरि पनि सशक्त अभियानको जरुरी छ भन्ने होला।
हजुर, यसै कानूनको हिसाबले कमी भएको हो या हाम्रो कार्यान्वयनको पाटो कमजोर हो अथवा समाजलाई परिवर्तन हुन समय लाग्छ भन्ने हिसाबले लिनु भएको छ? किनभने यहाँलाई, यहाँ त समाज पनि बुझ्नु भएको छ होइन, देश विदेश पनि घुम्नु भएको छ, यहाँको अनुभव के छ?
कानुन, हिजो कानुनको अभाव थियो, हामीले कानुनको अभावका कारणले विभेद जीवन्त रह्यो, विभेद अन्त्यका लागि कानुन निर्माण गर्नुपर्छ भनेर हामीले लामो बहस छलफल गऱ्यौँ। 2029 सालमा राष्ट्रिय पञ्चायत सदस्य आदरणीय टिआर विश्वकर्माले जातीय छुवाछुत अन्त्यका लागि कानुन चाहिन्छ भनेर 2029 सालमा बोल्नुभयो। 29 सालदेखि उठाएको मुद्दालाई हामीले 2068 सालमा संविधान सभा व्यवस्थापिका संसदबाट सर्वसम्मतिले पारित थियौँ, त्यसमा कसैको विमति थिएन। त्यो कानुन बनिसकेपछि पनि त्यही कानुनलाई लागू गर्नका लागि, कानुन बन्यो तर कानुन लागू गर्नका लागि राज्यका निकायहरू इच्छुक छैनन्, अनिच्छुक छन्, प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सकिरहेका छैनन्। त हामीले त्यसलाई दबाब सृजना गर्न पनि सकिरहेका छैनौँ। हामीसँग संविधानले नै जातीय व्यवहारलाई अन्त्य गरेको छ, महिलामाथिको विभेदलाई अन्त्य गरेको छ, सबै प्रकारका धार्मिक सामाजिक विभेदहरूको अन्त्यको घोषणा गरेको छ, तर योभन्दा ठुलो मूल कानुन, संविधानभन्दा ठुलो कानुन त अरू हुन सक्दैन। कानुन हुँदाहुँदै पनि त्यो कानुन कार्यान्वयन गर्ने सामर्थ्य राज्यसँग भएन, दलहरूसँग भएन, प्रशासनिक संयन्त्रसँग भएन, त्यस कारणले समाजमा व्याप्त छुवाछुत झन झाँगिन थाले। यसको अन्त्यका लागि अब राज्यले एउटा संकल्प गर्न जरुरी छ, राज्यको नेतृत्व तहमा बसेकाहरूले संकल्प गर्न जरुरी छ, राजनैतिक पार्टीहरूले एउटा संकल्प गर्न जरुरी छ, सामाजिक सुधारको अभियानमा लागेका अभियन्ताहरूले अब कानुन निर्माण भइसक्यो, संविधानले विभेद अन्त्यको घोषणा गरिसक्यो, अब पनि यसलाई कसरी बचाउन सकिन्छ, यसको अन्त्यको एउटा सामाजिक अभियान चलाउनु पर्छ भन्ने संकल्प सामाजिक रूपमा हामीले गर्न सकेनौँ, राजनीतिक रूपमा हामीले गर्न सकेनौँ भने यो अझै हामीले दशकौँ यसको यो दुःखद यात्रा गर्नुपर्छ भन्ने मलाई लाग्छ।
हजुर, यहाँले भन्नुभयो कानुनी हिसाबले हामीलाई धेरै अधिकार दिएको छ, संविधानले पनि धेरै कुरा दिइसकेको छ, किनभने विभेद गर्न नपाइने छुवाछुत मुक्त गरिसकेको अवस्थामा होइन, यो धेरै कानुनहरू छन् त विभेदका सन्दर्भमा चाहिँ गर्न नपाइने भनेर मुलुकी संहिता लेखिदिएर संविधानमा पनि यी कुरा उल्लेख गरेका छन् होइन। अब राज्यले गर्नुपर्ने अथवा कानून बनाउने कुराहरू त भइसके, अब यसको लागि त नागरिकहरूमा चेतनाको अभावको कुरो हो नि त होइन, यी कुराहरू फैलाउनुमा त यहाँहरूको पनि त महत्वपूर्ण भूमिका हुन्छ, किनभने लामो समयसम्म यहाँहरू यही अभियानमा लागिराख्नु भएको छ, यहाँहरू आफैमा पनि टुटफुट भएर यो समस्या देखिआएको, यो महसुस गर्नुभएको छ यहाँले कतै?
यो कानून निर्माण गर्नका लागि हामीले जुन जोडदार ढंगले हामीले दबाब सृजना गर्न सक्यौं, त्यही प्रकारले सामाजिक रूपान्तरणका लागि सामाजिक अभियान चाहिँ हाम्रो कमजोर बनेको छ, यसलाई यथार्थमा स्वीकार्नुपर्छ। हामीले राजनीतिक दलहरूप्रति आशा गऱ्यौँ, सामाजिक सङ्घ संस्थाहरूप्रति आशा गऱ्यौँ, खास गरी दलित समुदाय अलि बढी आशावादी भयो, त्यसको प्रतिरोधको अभियान चाहिँ कमजोर भयो, त्यस कारणले पनि समाजमा व्याप्त विभेदहरूलाई अन्त्य गर्न जुन प्रकारको सशक्त अभियानले गति लिनु पर्थ्यो त्यो चाहिँ गति प्राप्त गर्न सकेको छैन पछिल्लो चरणमा भन्ने मलाई लाग्छ। हामी टुटफुट भन्दा पनि खास गरी राजनैतिक दलहरूका सँग आबद्ध भातृ संगठनहरू र विभिन्न तहमा सञ्चालित गैर सरकारी संस्थाहरू र दलित समुदायको नागरिक समाजले पहलै नगरेको भन्ने चाहिँ भनियो भने अन्याय हुन्छ, पहल गरिरहेको छ, आवाज उठाइरहेको समुदायले, र त्यो आवाजलाई सुन्ने शक्ति राज्यका संयन्त्रण हो, राज्यको निकाय हो, न्यायालय हो, प्रहरी प्रशासन हो, मन्त्री परिषद हो, यी निकायहरू मुखदर्शक भए यी निकायहरूको देखाउने दाँत एउटा खाने दाँत एउटा भयो, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा विभेद अन्त्य भयो भनेर घोषणा गर्ने, कानुन रूपमा हामीसँग विभेद छैन भनेर अन्तर्राष्ट्रिय रूपमा देखाउने दस्तावेज बोकेर हिँड्ने, तर व्यवहारमा सामाजिक सुधारका लागि राज्यले, केन्द्रीय सरकारले, प्रदेश सरकारले, स्थानीय सरकारले बजेट विनियोजन नगर्ने, त्यो समुदायको सामाजिक राजनैतिक आर्थिक अवस्था र स्थिति के छ भनेर त्यो समुदायप्रति नफर्किने, हामी समृद्धिको कुरा गर्ने तर जुन वर्ग अत्यन्त कमजोर वर्ग छ, जसलाई बाँच्नका लागि साँझ बिहान चुलो बाल्नका लागि कठिनाई छ, त्यो समुदायप्रति राज्य नफर्किने, राज्यको जिम्मेवारीमा बसेका अधिकारीहरू नफर्किने भएका कारणले पनि अभियान चाहिँ कमजोर बनेको भन्ने मलाई लाग्छ। अर्को कुरा, हामीले धार्मिक सङ्घ संस्थाहरूको बिचमा जुन अभियान चलाउनु पर्थ्यो 2057 सालमै स्वर्गीय नारायण प्रसाद पोखरेलले काठमाडौँको खुल्ला मञ्चमा महायज्ञ आयोजना गरेर त्यसमा दलितका छोराछोरीलाई कर्ता राखेर धार्मिक रूपमा जातीय विभेद छैनै भनेर सार्वजनिक रूपमा घोषणा गर्नुभएको, त्यही प्रकारको अभियानमा धेरै धार्मिक अभियन्ताहरू लाग्नुभएको, तर आज पनि हिन्दू धर्मको आडमा दलितहरूमाथि विभेद गरिएको छ, उनीहरूको आस्थाको मन्दिरमा जान, मठ मन्दिरमा जान रोकिएको छ, सार्वजनिक स्थानमा जान रोकिएको छ, मन पर्यो युवा र युवतीको बिचमा मन परेर इच्छा र वैवाहिक सम्बन्ध कायम गर्नका लागि पनि बाधा अडचन डालिएको छ, विवाह गरे बापत जीवनै गुमाउनु पर्ने अवस्था निर्माण भएको छ।
इन्द्र पाटिल सर, यहाँले भनिरहँदा कि सामाजिक अभियन्ताहरू यहाँहरू लागिराख्नु भएको छ, यसै धार्मिक कुराहरू जोडिएर पनि सँगै आउँछन्, कुनै पनि धर्ममा जातको आधारमा विभेद गर्नुहुन्न भनेर चाहिँ यी कुराहरू उल्लेख गरिएका छन्, र पछिल्लो समय पशुपति लगायत ठाउँमा भएका महायज्ञ कुराहरू यहाँले भन्नुभयो, जसै पोखरेलजीले गरेका कुरा अभियानका कुरा गर्नुभयो, विभिन्न टाइममा भएका सहभोजका कार्यक्रमहरू भए र पछिल्लो समयमा जुन युवा पुस्ताहरूमा त्यति खास हाम्रो अघिल्लो पुस्तालाई हेर्ने हो भने पछिल्लो पुस्तामा जाति विभेदका कुराहरू त्यति सुनिँदैनन्, देखिँदैन, कम देखिन्छन्, कम भएर आएको छ। तर हिन्दी र सामाजिक अभियन्ताहरूले जबरजस्ती युवाहरूमा पनि त्यस्ता किसिमका कुराहरू अलिकता दिमागमा बिउजाइदिँदाखेरि अलिक बढी विभेद भयो कि भन्ने यहाँहरूलाई पनि आरोप लाग्दै आएको छ। यसले कहिले कहीँ कहीँ सुधार्नुहुन्छ अथवा सच्याउन सकिने अवस्था छ अथवा के यसमा केही सत्यता छ सर?
होइन, यो मिथ्या आरोप लाग्छ। हामी समाज रूपान्तरणको कुरा गरिरहेका छौँ, समुदायले आफ्नो थर गोत्रका आधारमा नागरिकता तथा सरकारी डकुमेन्टहरू, सरकारी कामकाजका कागज पत्रहरू बनाउनु पाउनुपर्छ भन्ने हामीले अभियान पनि चलाएका छौँ। हिजोको दिनमा पेसाका आधारमा कामी, दमाई, सार्की, दर्जी, गाइने, वादी भनेर नागरिकता निकाल्नु पर्ने बाध्यात्मक अवस्था थियो। आज त्यो पनि दलित समुदायका आफ्ना थरगोत्र छन्, थरगोत्रका आधारमा नागरिकता प्राप्त गर्नुपर्छ भनेर हामी लड्यौँ र राज्यले त्यसलाई स्वीकार्यो, समाजले त्यसलाई स्वीकार्यो र आज त्यो पनि एउटा अभियानको रूपमा सुरु भएको छ। यो भनिरहँदाखेरि हामीले नागरिकता परिवर्तन गरे पनि, तपाईँको शैक्षिक योग्यताका सर्टिफिकेटहरू परिवर्तन गरे पनि, जतिसुकै उच्च शिक्षा हासिल गरे पनि हाम्रो समाजमा यो आरोप लगाउनेहरूले रोटी र बेटीको सम्बन्ध चलाउन सकिरहेका छैनन्। धार्मिक संस्कारहरूमा आदान प्रदान चलाउन सकिरहेका छैनन् सहजतापूर्वक। जुन बाहिरी रूपमा विगत अन्त्यको एउटा जुन विगतमा जस्तो प्रकारको विकराल र कहाडी लाग्दो अवस्था थियो, त्यो अवस्थाबाट त हामी केही मुक्ति प्राप्त गरेका छौँ। तर पनि जुन समुदायमा सहजतापूर्वक समानताको अभियान चल्नु पर्थ्यो, त्यो अभियान चलाउने कुरामा धार्मिक सङ्घ संस्थाहरू पनि पछाडि परेका छन्, सामाजिक सङ्घ संस्था पनि पछाडि परेका छन्, राजनीतिक दलका जनवरीको सङ्गठनहरू पनि पछाडि परेका छन्। राजनीतिक दलका जनवरीको सङ्गठनहरूलाई म यही कार्यक्रम रेडियो नेपाल मार्फत पनि प्रश्न गर्न चाहन्छु, कुन राजनीतिक पार्टीको कुन जनवरी सङ्गठनले, तरुण दलले सुरक्षित मुक्तिका लागि के कार्यक्रम गर्यो, युथ फोर्सले अथवा युवा सङ्घ नेपालले दलित मुक्तिका लागि के कार्यक्रम गर्यो, वाइसेल नेपालले दलित मुक्तिका लागि के कार्यक्रम गर्यो, दलितहरूले आयोजना गरेका कार्यक्रमहरूमा गएर बोल्ने बाहेक हामीसँग युवासँग, विद्यार्थीसँग, महिलासँग, सांस्कृतिक अभियान कर्मीहरूसँग कसैसँग आफ्नो कार्यक्रम छैन। जबसम्म समुदायले यो सामाजिक कलङ्क हो, जातीय भेदभाव छुवाछुत सामाजिक कलङ्क हो, यो कलङ्कको प्रथालाई अन्त्य गर्नका लागि हामीले सामाजिक संकल्प गर्नुपर्छ भन्ने आँट गर्दैन, भन्ने हिम्मत गर्दैन र उद्घोषका साथ हिँड्न सक्दैन, तबसम्म समाज रूपान्तरण गर्न सकिँदैन भन्ने लाग्थ्यो। म यसो भनिरहँदा सबै गैर दलित समुदायहरू दलितको विरुद्ध छन् भन्ने कुरा चाहिँ सन्देश प्रवाह गर्न खोजिरहेको छैन। सरदे कृष्ण पहाडीले 55-56 सालमै देशव्यापी रूपमा जातपात विरुद्ध सडक नाटक मन्थन गरेर हिँड्नुभएको छ, दलित अधिकार मानव अधिकार भनेर नारा लगाएर हिँड्नुभएको छ, गोकुल पोखरेलले दलितहरूको विरुद्ध दलितहरूलाई सङ्गठित गरेर दलितहरूलाई विभेद गर्नेहरूका विरुद्ध अभियान चलाएर हिँड्नु भएको छ, पण्डित छविलाल पोखरेलले अभियान चलाएर हिँड्नुभएको छ। अभियानहरू युवा त्यो प्रकारले भएका छन्, तर जबसम्म राज्यले अपनत्व लिने गरी राज्यको तल्लो तहसम्म यसको हरेक वर्ष अनुगमन गर्ने, संसदले अनुगमन गर्ने, संसदले पारित गरेको संकल्प प्रस्तावको भावना मर्म, संसदले बनाएको कानूनको भावना र मर्म अनुसार समाजमा व्याप्त यो कुप्रथा अन्त्यका लागि हामीले कति कदम उठाउन सक्यौँ, कति स्वतन्त्र प्राप्त गर्न सक्यौँ भनेर राज्यले जवाबै हिसाबले, संसदले जवाबै हिसाबले अनुगमन गर्न सक्दैन, तबसम्म हामीले यसलाई चाहिँ अन्त्य गर्न सक्दैनौँ। यो हामीले केवल छिटफुट अभियानले मात्रै यसका अर्थ राख्दैन भन्ने मलाई लाग्छ। एकीकृत रूपमा राज्यले नै अभियान चलाउनु पर्छ, राज्यले चाहे भने तपाईँलाई
होइन सबै कुरा राज्यलाई मात्र थोपरेर मात्र हुँदैन, किनभने राज्यले नियम कानून बनाउने कुराहरू पनि छ, कार्यान्वयन पाटोलाई सशक्त बनाउनु पर्छ, त्यो एकातिर होला। त्यसका अलावा नागरिक समाजको पनि महत्वपूर्ण भूमिका हुन्छ। यहाँ आफैमा पनि राष्ट्रिय दलित पत्रकार संघको अध्यक्ष हुनुहुन्छ, संचारको क्षेत्रबाट पनि त्यसलाई उजागर गर्न सकिन्छ नि, होइन र के गर्नुभएको छ यहाँहरूले?
होइन, त्यही कारणले नै हामीले राष्ट्रिय दलित पत्रकार संघ नेपाल स्थापना गरेर देशव्यापी रूपमा यसका शाखा उपशाखाहरू निर्माण गरेर साथीहरूलाई संगठित गरेर जब दलित समुदायको एक गाउँ एक दलित पत्रकार भनेर हामीले अभियानका रूपमा सुरु गरेका छौँ, जब सूचनाको हक राज्यले बनाएका नीति नियमहरू, समाजले समाजका अभियन्ताहरूले चलाएका सकारात्मक कामका सन्देशहरू जबसम्म तल्लो तहसम्म पुर्याउन सकिँदैन, समुदायसम्म पुर्याउन सकिँदैन, समाज रूपान्तरण गर्न सकिँदैन भनेरै हामीले राष्ट्रिय पत्रकार सङ्घ नेपाल स्थापना गरेका हौँ। त्यही हिसाबले हामी समुदायका बिचमा पुगिरहेका छौँ। र जब एउटा दलित समुदायको सन्तान, दलित समुदायको युवा अथवा युवती आम संसारसँग जोडिसकेपछि उसले विश्वलाई बुझ्न सक्छ, समाजलाई बुझ्न सक्छ र सामाजिक रूपान्तरणको आन्दोलनको नेतृत्व गर्न सक्छ भन्ने चाहिँ हाम्रो बुझाइ। त्यही बुझाइको आधारमा हामीले अभियान चलाएका छौँ। र हामी मात्रै होइन, राष्ट्रिय दलित पत्रकार सङ्घ मात्रै होइन कि देशव्यापी रूपमा गैर सरकारी संस्थाहरू स्थापना गरेर, क्लबहरू स्थापना गरेर विभिन्न अभियानहरू आमा समूह, महिला समूह, उद्यमी समूहहरू निर्माण गरेर पनि सामाजिक रूपान्तरणका लागि पहलहरू भएका छन्। मैले राज्यलाई थुपार्ने भन्दा मैले यही रेडियो नेपाल मार्फत के भन्न खोजिरहेको छु भने नेपाल सरकारले, प्रदेश सरकारले र स्थानीय सरकारले, हाम्रो संविधानले परिकल्पना गरेका तीन तहका सरकारले केन्द्रीकृत रूपमा विभेद अन्त्यका लागि सबै तहबाट बजेट विनियोजन गरेर वार्षिक रूपमा अभियान चलाउने र त्यो अभियानले कति हामीले उपलब्धि प्राप्त गर्न सक्यौँ भन्ने समीक्षा, यदि राज्यकै तहबाट गर्न सकिएन भने सामाजिक सङ्घ संस्थाहरूले मात्रै अभियान चलाएर हुँदैन भन्ने चाहिँ मेरो निष्कर्ष हो।
हजुर, यहाँ दलित पत्रकार सङ्घको अध्यक्ष हुन्छ, पेसागत रूपले ती पत्रकारहरूलाई, दलित पत्रकारहरूलाई सशक्त बनाउनको लागि के अभियान सञ्चालन गर्दै हुनुहुन्छ? यहाँले भन्नुभयो नि एक गाउँ एक दलित पत्रकार अभियान जो चलाउँदै हुनुहुन्छ नि, उनलाई सशक्त पनि बनाउनु पर्ला, सशक्तिकरण गर्नुपर्ने होला, त्यसको लागि के गर्दै हुनुहुन्छ यहाँहरू?
हामीले हाम्रा प्रदेश समितिहरू, जिल्ला समितिहरूले स्वतस्फूर्त रूपमा पनि स्थानीय निकायहरूसँग, स्थानीय सङ्घ संस्थाहरूसँग, अभियन्ताहरूसँग जोडेर आधारभूत पत्रकारिता तालिम, पत्रकारिता तालिम, फोटो पत्रकारिता तालिम, यी तालिमहरू चलाउने र दलित समुदायका सञ्चारकर्मीहरूलाई, प्रोडक्सन भएका सञ्चारकर्मीहरूलाई मिडिया हाउसहरूसँग समन्वय गरेर मिडिया हाउसहरूमा अवसर सिर्जना गर्ने काममा पनि हामी लागिरहेका छौँ। यस्तै गोष्ठी सेमिनारहरू गरेर दलित समुदायका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने कुरामा हामी त्यत्तिकै लागिरहेका छौँ। त्यो सँगसँगै दलित समुदायका युवाहरूलाई आम सञ्चार माध्यममा जोड्ने, ल्याउने र ल्याइसकेपछि टिकाउने, दलित समुदायलाई सञ्चार क्षेत्रमा लागेर जिउन सकिन्छ भन्ने कम विश्वास थियो हिजोका दिनमा। खाडी मुलुक जानका लागि, भारतका विभिन्न सहरमा रोजगार खोज्न जानका लागि चाहिँ प्रतिस्पर्धा गर्ने, तर देशभित्रै पनि लेखेर बोलेर समाज रूपान्तरण गर्न सकिन्छ, आर्थिक आयोजन गर्न सकिन्छ भन्ने कुरा चाहिँ हिजोको दिनमा कम थियो। जति बेला मैले पत्रकारिता गरिरहेको थिएँ अथवा हामी केही साथीहरूले, दलित समुदायका साथीहरूले पत्रकारिता गरिरहेका थियौँ, त्यति बेला हामी हातमा गर्ने थियौँ। 40 सालको अघिल्लो पुस्ता हेऱ्यो भने हामीसँग हातमा गर्ने 5-6 जना मात्रै नेपाली मिडियामा थियौँ। आज म तपाईँ रेडियो नेपाल मार्फत म दुनियाँलाई जानकारी गराउन चाहन्छु कि हामीसँग 1600 जना दलित समुदायका युवा युवती सञ्चार माध्यममा जोडिनु भएको छ, हाम्रो सङ्गठनको सदस्यता प्राप्त गर्नुभएको छ। हाम्रो दाबी छ अहिले 2000 भन्दा बढी दलित समुदायका युवा युवतीहरू नेपाली सञ्चार माध्यममा जोडिनु भएको छ। यसलाई हामी अझ बढाउन चाहन्छौँ र यो आइसकेका साथीहरूको क्षमता अभिवृद्धिका लागि हामीले चाहिँ पहल कदमी लिन प्रयत्न गरिरहेका छौँ, लिन्छौँ भन्ने चाहिँ मैले यो कार्यक्रम मार्फत जानकारी गराउन चाहन्छु।
जसरी दलित अभियानमा, दलित मुक्ति अभियानमा लागेका अभियन्ताहरू विभक्त छन्, त्यसै गरी यो क्षेत्रका, यो समुदायका पत्रकारहरू पनि विभक्त छन्, एक हुन सकेका छैनन् भन्ने आरोप छ। यहाँ अरूलाई आरोप लाउँदै गर्दाखेरि सबै दलितहरू एक भएर, सञ्चारकर्मीहरू एक भएर मुद्दा उठाउँदाखेरि अझै बोलियो हुन्थ्यो कि? किनभने नेपालको तथ्याङ्कले अथवा जनगणनाले पनि, पछिल्लो तथ्याङ्क जनगणनाले पनि 13.4% हाराहारीमा दलित भनेको छ, तर यहाँले बढी दावी गरेर राख्नु भएको छ होइन, तथ्याङ्कले त्यो देखाउँछ। यो भन्दा ठुलो संख्या हुने होइन र दबाब त त्यसरी पनि हुन सक्थ्यो, यहाँहरू आफैमा विगत हुनुहुन्छ।
हो होइन, हामीले जुन अभियानहरू चलाइरहेका छौँ हामी विभक्त वैचारिक हिसाबले हामी बहुल भातमा विश्वास गर्ने भएको कारणले हामी फरक फरक ढङ्गले फरक फरक सङ्गठनमा सङ्गठित हुन सक्छौँ, तर हाम्रो एजेन्डामा हामी एकै ठाउँ छौँ, एकीकृत रूपमा हामीले आवाज उठाउँछौँ, समाज रूपान्तरणको अभियानलाई हामी साझा ढङ्गले नै परिचालन गर्छौँ।
हजुर, यहाँ राजनीतिज्ञ मात्र नभएर सामाजिक अभियन्ता हो, मैले भनि पनि सकेँ, एउटा सञ्चारकर्मी पनि हो। अर्को कुरो, दलित भित्रै पनि चाहिँ विभेद छ भन्छन्, यथार्थ के हो बताइदिनु न?
तहगत संरचना आज यो दलित समुदायले निर्माण गरेको होइन, हिजोदेखि नै राज्य सरकारले धार्मिक संस्कारले निर्माण गरेको तहगत संरचना हो। त्यो तहगत संरचनाको अवशेष दलित समुदायभित्र पनि छ र त्यसलाई आन्तरिक पहलहरू भएका छन् तर प्रभावकारी पहलहरू हुन सकिरहेका छैनन्। यसलाई थप प्रभावकारी बनाउनका लागि अझ सशक्त पहल हुन जरुरी छ।
अहिलेको अवस्थामा विभेदका कुरा गर्दाखेरि दलित समुदायले एउटा गर्छ, आदिवासी जनताले फरक गर्छ, मधेस समुदायले फरक गर्छ भनेर देशका विभिन्न हाम्रो देश भौगोलिक हिसाबले जाति हिसाबले विविधता युक्त छ, सबैका आफ्नै गुनासा छन्, तर संविधान कानूनले सबैलाई समान मानेको छ होइन। यदि हुँदाहुँदै पनि अब यसलाई व्यवस्थित गरेर जानुपर्ने हुन्छ, यो अभियानलाई यहाँ दलित अभियानमा अगाडिदेखि जोडिराख्नु भएको छ अथवा अन्य देशका अन्य समुदायहरू पनि छन्, सबैलाई समान हिसाबले अगाडि बढाउनको लागि कसरी अगाडि बढ्नु पर्ला, यहाँ एउटा राजनीतिज्ञ पनि हुनुहुन्छ, यहाँको सुझाव के छ?
खास गरी मैले अघि पनि भने राजनीतिक पहल भएन भने समाजमा भएका कुनै पनि विकृतिहरू अन्त्य गर्न सकिँदैन। सामाजिक अभियान भनेको एउटा केवल चेतना जागृति गर्ने मान्छेलाई नैतिक दबाव सिर्जना गर्ने हो। कानुनी र व्यवहारिक हिसाबले पहल कदम उठाउने भनेको राजनीतिक रूपमै पहल लिनुपर्छ र राजनीतिक रूपमै समाधान गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। र राजनीतिले पहल लियो भने धार्मिक सङ्घ संस्था, सामाजिक सङ्घ संस्था सबै तहले तह त्यसमा जोडिन्छ र समाधानको मूल चुरो नै राजनीति हो, राजनीतिले नै समाधानका उपायहरू खोज्नुपर्छ भन्ने मलाई लाग्छ।
हजुर, परिवर्तनको कुरा गर्दै गर्दाखेरि हिजोको तुलना धेरै परिवर्तन भएको छ, अधिकारहरू पनि धेरै स्थापित भएको छन्, यसलाई त स्वीकार्नु पर्यो नि।
हजुर,
के भन्नुहुन्छ?
होइन, जस्तो हामीले समाज रूपान्तरणका लागि विगत लामो समयदेखि मैले अघि पनि भने विगत लामो समयदेखि हामीले जति प्रयत्नहरू गरिरहेका छौँ केवल दलित समुदायको मात्रै प्रयत्न होइन, समाजका विभिन्न क्षेत्रका समाज रूपान्तरणको पक्षपातीहरूले पहल गरेकै कारणले समाज आज एक खड्को अगाडि बढेको छ, एक कदम अगाडि बढेको छ। आज हामी दलित समुदायको राजनीतिक सहभागिता, प्रशासनिक सहभागिता, सामाजिक सहभागितालाई चाहिँ वृद्धि गर्न सकेका छौँ। यो हुनुको कारण केवल दलित समुदायको मात्रै पहल भन्ने चाहिँ मलाई लाग्दैन, यो हामी राजनीतिक पहल पनि एउटा कोसे ढुङ्गा हो, तर पहल अझ प्रभावकारी भएन, अझ प्रभावकारी भएन र अझ हामीले एउटा आवधिक रूपमा सङ्कल्प गरेर यो अवधिभित्र हाम्रो समाजमा व्याप्त यी समस्याहरूलाई हामी सदाकालका लागि अन्त्य गर्छौँ भन्ने सामाजिक राजनैतिक सङ्कल्प गर्न सक्नुपर्छ। पश्चात मात्रै हामीले समाजमा व्याप्त विकृति, केवल यो दलित समुदायमाथि हुने विकृति मात्रै होइन, समाजमा विभिन्न प्रकारका विकृतिहरू छन्, महिलामाथि हुने विभेदहरू त्यत्तिकै ज्वलन्त जीवन्त छ अहिले पनि, यी सबै विकृतिहरू अन्त्य गर्न सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ।
कानूनले सबैलाई समान भने पनि महिलाहरू पनि हामीलाई अन्याय भन्छन्, दलित समुदाय पनि अन्याय भन्छ, सबैले हामीमाथि अन्याय भयो, हामीले जसरी अधिकार पाउनु पर्थ्यो पाएनौ भनिरहेछन्, सबैले आरोप मात्र लगाइरहेछन् होइन, भएका उपलब्धिहरूलाई रक्षा गर्दै अगाडि बढ्नको लागि जसरी चाहिँ सबै एकत्रित हुनुपर्थ्यो नि, त्यो हुन सकेको अवस्था छैन। अहिले पनि समाजमा त्यही वर्ग, जस्तै दलितका कुरा गर्ने हो, महिलाका कुरा गर्ने हो, जनजातिका कुरा गर्ने हो, अन्य विभिन्न वर्ग, त्यो वर्गको पनि जुन वर्गले आरक्षण पाउनु पर्थ्यो, जुन तहको व्यक्तिले आरक्षण पाउनु पर्थ्यो, त्यो नपाएर त्यही वर्गको पनि टाँठाबाटले मात्र अवसर पाए, यी कुराहरू छन् नि व्याप्त।
हामीले जुन प्रकारको संरचना हामीले बनाएका छौँ, सरसर्ती हेर्दाखेरि, बाहिरबाट हेर्दा दलित समुदायको लागि निर्धारण गरिएको अथवा महिलाका निर्धारण गरिएको, आदिवासी जनजाति मधेस र मुस्लिमका लागि, अपाङ्ग समुदायको लागि निर्धारण गरिएको सहभागिताको आरक्षणको मापदण्ड छ, त्यो मापदण्डलाई केही काँठाबाठाले ल्याए भन्ने एउटा खालको जुन चर्चा हामी गर्छौँ, त्यसमा धेरै दम छ भन्ने चाहिँ मलाई लाग्दैन। किन लाग्दैन भने हामीले कानुन निर्माण गरेका छौँ, हामीले विधि निर्माण गरेका छौँ, विधिमा प्रतिस्पर्धामा जो त्यो समुदायभित्रबाट जो प्रवेश गर्न सक्यो उसैले प्राप्त गर्छ।
त्यो भित्र पनि सीमान्तकृत वर्ग होला नि,
त्यो भित्र सीमान्तकृत वर्गलाई कसरी ल्याउने भन्ने हामीले राज्यले एउटा त्यो ठोस विधि बनाउन सकेनौँ। हामीले दलित समुदाय भन्यौँ एउटै बास्केटभित्र राख्नु, दलित समुदायभित्रको सबैभन्दा पछाडि पारिएको समुदाय कुन हो भनेर हामीले वर्गीकरण गर्न सकेनौँ। यो कमजोरी त्यो समुदायको कमजोरी होइन, त्यो सेवा सुविधा प्राप्त गर्ने व्यक्तिको कमजोरी होइन, यो त हामी राज्यले मापदण्ड बनाउँदाखेरि नै हामीले त्यो समाजको संरचना कस्तो छ, त्यो समुदायले भोगेको पीडा कस्तो छ, त्यो समुदायको अवस्था हेरेर हामीले वर्गीकरण गरेर कुन तहको कुन समुदायले राज्यका सुविधाहरू प्राप्त गर्न सक्ने भन्ने हामीले विश्लेषण गर्न सकेको भए, वर्गीकरणको एउटा मापदण्ड बनाउन सकेको भए त्यो हुन सक्थ्यो। अनि त्यो नभएको कारणले दलित समुदायलाई हामीले आरक्षणको मापदण्ड बनायौँ, एमबिबिएसमा, इन्जिनियरिङमा, उच्च शिक्षा अध्ययनका लागि, अथवा राज्यका निकायहरूमा अधिकृत तहमा अथवा विभिन्न तहमा हामीले जुन दलित समुदायबाट प्रतिनिधित्व गरेर जान पाउने हामीले जुन कानुनी व्यवस्था बनायौँ, म आदिवासी जनजातिबाट जाने जुन कानुनी व्यवस्था बनायौँ, त्यसमा त हामी त्यो समुदायमा जन्मेको हुर्केको जो कसैले भाग लिन पाउने मापदण्ड हुना, भाग लिन पाउँदाखेरि जो सहरमा बसेको थियो, जसले राम्रो पढेको थियो, जसले राम्रोसँग अध्ययन गर्न सकेको थियो, आफूलाई चटवान बनाउन सकेको थियो, उसले लोकसेवा प्राप्त गरे, उसले राजनैतिक अवसर प्राप्त गरे, उसले सामाजिक अवसर प्राप्त गरे, यो त्यो समुदायको कमजोरी होइन, त्यो समुदायको त्रुटि होइन, त्यो त्रुटि हामी नीति निर्माण तहमा बस्नेहरूले गरेको त्रुटि हो।
नीति त यहाँहरूले नै बनाउनु भयो नि, संविधान सभा यहाँहरू हुनुहुन्थ्यो, यहाँ व्यक्तिको भयो भन्ने कुरा फरक हो, समुदायको उपस्थिति थियो नि त।
हामीले त कम्तीमा नेपालको इतिहासमा पहिलो पटक निजामती सेवा, सैनिक सेवा, न्याय सेवामा समुदायको तहबाट प्रतिनिधित्व हुनुपर्छ भन्ने एउटा कानुनी व्यवस्थाको ग्यारेन्टी गर्यो पहिलो पटक। त्यो बेला हामीले जस्तो अन्तरिम संसदबाट पहिलो संविधान सभाबाट हामीले जुन कानुनहरू निर्माण गर्यौँ एउटा जनयुद्ध जनआन्दोलनको आँडीबेरीको बलमा त्यो निर्माण भयो। त अब त्यो बेला हामीले जे सोच्यौँ समुदायको तहबाट प्रतिनिधित्व गर्ने बारेमा त्यो उच्च स्तरको सोचाइ थियो भन्ने मलाई लाग्छ। त्यसभित्र हामीले वर्गीकरणको तहमा सोच्ने सामर्थ्य राख्न सकेनौँ। अब अहिले छलफल बहस चलाउँदै जाँदाखेरि समाजमा यो प्रकारको वर्गीकरणका आधारमा प्रतिनिधित्व गराउनु पर्ने आवश्यकता महसुस भयो। अब महसुस भइसकेपछि फेरि अब हामीले के हो भन्दा बनेका कानुनहरूलाई संशोधन गरेर अवसर सृजना गर्ने, सहभागिताको ग्यारेन्टी गर्ने कुरा त राज्यका निकायहरूले नै गर्ने, केन्द्रीय संसदले गर्ने हो, प्रदेश संसदले गर्ने हो, स्थानीय सरकारले गर्ने हो, मन्त्री परिषदले गर्ने हो। यो कुरामा राज्य, मैले अघि पनि भने, राज्य गम्भीर छैन, राज्यका निकायमा बस्नेहरू गम्भीर छैनन्। त्यस कारणले जति फास्ट ट्र्याकमा गर्न सकिने कामहरू, अवसर सृजना गर्न सकिने अवसरहरू सबै तहका नागरिकहरूले, यो मुलुक मेरो पनि हो, यो मुलुकमा मेरो पनि हिस्सेदारी छ, यो मुलुक जोगाउनका लागि, यो मुलुकको गरिमा बचाउनका लागि गौरव गर्ने काम चाहिँ मैले पनि गर्नुपर्छ भनेर नागरिकको अपनत्व ग्रहण गर्ने कुरामा राज्यले ओनरसिप लिन सकेन।
हुन्छ अध्यक्ष, हामीलाई समय दिनुभयो, फेरि पनि आगामी कार्यक्रममा यो सम्बन्धी बहस गरौँला। आज हाम्रो निर्धारित समय सकिएको छ, यहाँलाई धन्यवाद। आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं संविधान सभा सदस्य एवं राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष सामाजिक अभियन्ता विनोद पहाड़ीसँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यही कुरा हुन्छ। कार्यक्रमबाट मुकुन्द भण्डारी विदा हुन्छु, नमस्ते।